मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाता सचार जीवन होने हूँ स्वगाम जाना लई स्वगाम जाना लई स्वगाम जाना लई।
प्रिय मित्रहरु, म तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि निरन्तर हाम्रो यो बाइबल अध्ययन कार्यक्रममा भाग लिइकन वचनद्वारा आशिषित हुनु भएर आफ्ना आशिषहरू हामीलाई पत्रद्वारा जनाउनु भएको निम्ति हामी आशा गर्दछौँ। यसरी नै यो बाइबल अध्ययनमा नियमित रूपमा भाग लिइकन आफूले उठाएका आशिषहरू हामीसँग बाँडचोड गर्नुहुनेछ र प्रार्थनाका विषयहरू छन् भने हामीलाई तपाईँहरू पठाउन सक्नुहुनेछ। त मित्र, आज हामी बाइबल अध्ययन भजन सङ्ग्रह 69 72 अध्यायसम्मबाट देख्न गइरहेका छौँ। त सबभन्दा पहिले हामी देख्नेछौँ भजन सङ्ग्रह 69 अध्यायबाट। यसको मुख्य विषय हो ख्रिस्टको जीवनको मौन सालहरू। मित्र, यो महान मसी बारेको मेसाइनिक साम हो। यो दाउदको अर्को भजन हो अनि यो अद्वितीय छ किनभने यसले प्रभु येशु ख्रिस्टको जीवनमा ती मौन सालहरूसँग मौनका समयहरूसँग व्यवहार गर्दछ। भजन 22 अध्यायपछि यस भजन 69 अध्यायलाई सबभन्दा धेरै नयाँ नियममा उद्धृत गरिएको छ। भजन सङ्ग्रह 22 अध्यायले ख्रिस्टको मृत्युसँग व्यवहार गर्दछ भने भजन सङ्ग्रह 69 ख्रिस्टको जीवनसँग व्यवहार गर्दछ। म जब कलेजमा विद्यार्थी थिएँ मेरो ध्यान यो भजनतिर आकर्षण गरिएको थियो। त्यस बेलादेखि नै यो भजन मेरो अति नै मनपर्ने भजन हो। मित्र, मैले पहिले पनि भनिसकेको छु कि भजनको उद्धृत गर्ने सम्बन्धमा सबभन्दा धेरै नयाँ नियममा भजन 22 अध्यायको र दोस्रो स्थानमा भजन 69 अध्याय छ। यो भजन युहान रचित सुसमाचारमा रोमीमा मतीमा मर्कुसमा र लुका र प्रेरितहरूका कामका पुस्तकमा उद्धृत गरिएको छ। यो भजनले हामीलाई ख्रिस्टको बालककालको किशोरवस्थाको मौन सालहरूको बारेमा बताउँछ जुनको बारेमा सुसमाचारहरूले व्यावहारिक रूपमा केही पनि बताउँदैन। डाक्टर लुकाले हाम्रा प्रभु येशु ख्रिस्टको जीवनमा उहाँ 12 वर्षको हुनुहुँदा समयको एउटा घटनाको बारेमा बताउँछन्। त्यसपछि हामी उहाँको बारेमा उहाँको उमेर करिब 30 वर्ष नपुगिन्जेलसम्म केही पनि जान्दैनौँ। त्यो बीचको अन्तरालको मौनका बारेमा नि के, त्यो मौन समयको बारेमा नि के भन्दा यो भजनले त्यस समयका केही विवरणहरूको भरिदिन्छ, आपूर्ति गरिदिन्छ। हामी नासरतमा ख्रिस्टका केही अन्धकारका दिनहरू र क्रुसमा उहाँका अन्धकार यानि खराब घडीहरूका देख्छौँ। उहाँका प्रतिशोधी श्रापित प्रार्थना वास्तवमा न्यायको लागि चित्कार थियो, पुकार थियो। यो भजन उहाँको तिरस्कार र इन्कारको भजन हो। आउनुहोस् भजन सङ्ग्रह 69 अध्याय पद 1, यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर मलाई बचाउनुहोस् किनकि पानी मेरो घिस्रैसम्म आइसकेको छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँ कति धेरै दुःख कष्ट भोग्नुभयो। क्रुसमा उहाँको शारीरिक कष्ट दुःख अति नै खराब थियो, तर म सोच्दछु कि पृथ्वीमा उहाँले भोग्नुभएका कष्टहरू असहनीय थियो। मलाई लाग्छ यदि हामी धेरैले उहाँको आफ्नो जीवन अवधिमा भोग्नुभएका कष्टहरू पाए हामी आफ्ना जीवनको अन्त गर्ने थियौँ। मित्र, उहाँले यो गर्नुभएको भोग्नुभएको कष्ट असहनीय छ। क्रुसमा हाम्रा प्रभुका आखिरी 3 घन्टामा उहाँ संसारका पाप उठाइलाने थुमा बन्नुभयो अनि त्यस बेला उहाँ हाम्रा पापको लागि पाप बनाइनुभयो। यद्यपि उहाँले आफ्नो जीवनकालमा दुख भोग्नु भए तापनि जुन हामी देख्छौं त्यस उहाँका कष्टहरूमा उद्धार गर्न सक्ने गुण थिएन। उहाँले दीनता तिरस्कारको स्थान लिनुभयो र उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। मानवताको नातामा ख्रिस्टले आफैलाई सीमित पार्नुभयो। यसको ठिक विपरीत जब प्रभु येशू ख्रिस्ट मानिस बन्नुभयो उहाँले आफै स्वयंलाई कम गर्नुभयो, उहाँले आफैलाई दीन बनाउनुभयो। यस स्थितिमा उहाँ चित्कार छोड्नुहुन्छ, यिनीहरू कष्टका बाढहरू हुन् जुन प्रभु येशू गाईको गोठमा डोरमा जन्मनु भएको समयदेखि सुरु भएको थियो। त्यो गोठको डोरमा जन्मनलाई उत्तम स्थान थियो किनभने त्यस रातमा के भए थियो त्यसको सिर्फ गाईहरूले बाहेक कसैले देख्न सकेन। ती पशुहरू पौवामा खच्चाखच भरिएर रहने कट्के आँखाले हेर्ने भिडहरूभन्दा उत्तम थिए, तर गोठको डोरमा उहाँले आफ्नो जीवन कष्टहरूमा आरम्भ गर्नुभयो। त्यहाँबाट नै उहाँको जीवनको कष्ट आरम्भ भए थियो। अहिले हामी नासरतमा जान्छौँ जहाँ उहाँ हुर्कनु भएको थियो। हामीलाई भनिएको छ भजन सङ्ग्रह 69:3 पद, म रुँदा रुँदा थाकिसकेँ, मेरो घोक्रो सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। ती 30 वर्ष अवधिमा त्यहाँ 30 समयहरू थिए उहाँका आँखा रुँदा रुँदा राता भएका थिए। अर्को पदले हामीलाई भन्दछ कि किन उहाँका आँखा रुँदा रुँदा राता भए। 4 पदमा हेर्नुहोस्, बिना कारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्दा ज्यादा छन्, झुटा कुराले मसँग दुश्मनी गरेर मलाई टुक्र्याउन खोज्नेहरू बलवान छन्, तब मैले नलुटेका चिजहरू फिर्ता गर्नु पर्यो। मित्र, यो पद योहन्ना 15:25 पदमा उद्धृत गरिएको छ, भनिएको छ यहाँ योहन्ना 15:25 पदमा, तर तिनीहरूले मलाई बिना कारण घृणा गरे भन्ने व्यवस्थामा लेखिएको वचन पूरा होस् भनेर नै यो हुन आएको हो। प्रभुले यो पदको उद्धृत गर्नुभयो र आफै स्वयंको निम्ति लागू गर्नुभयो। प्रभुका शत्रुहरूले बिना कारण उहाँलाई घृणा गरे। अर्को शब्दमा तिनीहरूको घृणाको लागि कुनै कारण थिएन। रोमी 3:24 पदले पनि भन्छ, उहाँको अनुग्रहले ख्रिस्ट येशूमा भएको उद्धारद्वारा तिमीहरू सित्तैमा धर्मी ठहरिन्छन्। तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। सित्तैमा धर्मी ठहरिनु भनेको बिना कारण नै धर्मी ठहरिनु भनेको जस्तै हो। प्रभुले ममा कुनै गुण पाउनु भएन। प्रभुले भन्नु भएन कि त्यो फुच्चे प्रचारक असल मानिस हो र म उसलाई धर्मी ठहराउँछु। बरु उहाँले भन्नुभयो ऊ दुखी निन्दित पापी मानिस हो। उहाँले म भित्र कुनै कारण बिना नै धर्मी ठहराउनु भयो। अहिले यो भजनले हामीलाई भन्दछ कि तिनीहरूले ख्रिस्टलाई बिना कारण घृणा गरे, ताकि म बिना कारण नै धर्मी ठहरिन सकौँ। ओ, यो कस्तो महान सत्यता छ। अनि पद 5मा भनिएको छ, हे परमेश्वर, तपाईँले मेरो मूर्खता जान्नुहुन्छ र मेरा पापहरू तपाईँबाट लुकेका छैनन्। अमित्र, यो पद कसरी प्रभुको निम्ति लागू हुन सक्छ? तपाईँले यो कुराको ध्यान दिनै पर्छ कि उहाँ पृथ्वीमा मानिसको रूपमा आउनुभयो। उहाँ निर्दोष, निष्कपट र पापीहरूबाट अलग हुनुभएको हुनु त हुन्थ्यो, तर क्रुसमा अन्तिम 3 घण्टाहरू उहाँ हाम्रो निम्ति पाप बन्नुभयो। त्यो नै कुरा गेतेसमुनिको बगैँचामा उहाँले सामना गरिरहनु भएको थियो। उहाँले प्रार्थना गर्नुभयो, यो कचौरा हटाउनुहोस्। त्यो कचौरा के थियो? पापको कचौरा थियो, जुन तपाईँ र मेरो अधर्मको कचौरा थियो। उहाँमाथि हालिएको पाप उहाँको निम्ति भयानक थियो। यो स्वाभाविक रूपमा हाम्रो लागि आउँदथ्यो, तर उहाँ धर्मी र पवित्र हुनुभएकोले गर्दा त्यो उहाँको कष्ट भयानक थियो। आगे पद 6-7मा भनिएको छ, तपाईँको बाटो हेर्नेहरू मद्वारा शर्ममा नपरून्, हे परमप्रभु सेनाहरूका परमेश्वर, तपाईँलाई खोज्नेहरू मद्वारा अनादरमा नपरून्, हे इसरायलका परमेश्वर, किनभने तपाईँकै खातिर मैले खप्की सहेको छु, लाजले म भुतुक्क भएको छु। अनि आठ पद्म भन्छन्, मेरा भाइहरूका बीचमा म बिरानो भएको छु र मेरै आमाका छोराहरूमा विदेशी भएको छु। यो पदले मलाई केही त्यस्तो कुरा भन्दछ जुन नत्र त म जान्ने थिइनँ, थाहा पाउने थिइनँ। मरियमसँग अरू बच्चाहरू पनि थिए जुनले सुसमाचारमा यसको बारेमा रेकर्ड गरिएको कुरालाई पक्का गर्दछ। सम्भवत एक दिन तिनका छोराहरू यहुदा र जोसले भन्यो होला, आमा, हामीले केही मानिसहरू यो कुरा गरेका सुनेका छौँ कि येसु वास्तवमा हाम्रो खास दाजु होइनन्। तिनीहरूले भने कि उसको पिता को हो? मित्र, उहाँ आमाका छोराहरूमा पनि विदेशी भए। के तपाईँ सोच्नुहुन्छ कि त्यो खुसीको हर्षित परिवार थियो जुनमा उहाँ बढ्नुभएको थियो? मलाई लाग्छ त्यो अति नै धेरै बेखुसीको दुखी घर थियो। अहिले यो कुराको ध्यान दिनुहोस्, मेरै आमाका छोराहरूमा विदेशी भएको छु, उसको बुबाका छोराहरू होइन, किनभने युसुफ उहाँको बुबा पिता हुनुहुन्न थियो, उहाँ विदेशी हुनुहुन्थ्यो, किनभने तिनीहरू सौतेनी भाइहरू र सौतेनी बहिनीहरू थिए। देख्नुभयो, यो पदले ख्रिस्टको कन्या कुवारी बाटोको जन्मको सिकाउँछ। आगे पद नौमा भनिएको छ, किनकि तपाईँको घरको जोसले मलाई खाएको छ, तपाईँलाई हप्काउनेहरूका खप्की ममाथि आइपरेको छ। यो पद हाम्रो प्रभुले पनि मन्दिरको संकेतमा उद्धृत गर्नुभयो। मन्दिरमा प्रभुले मानिसहरूलाई बलिदानको निम्ति गोरु भेडा र परेवाहरू बेच्ने मानिसहरूलाई देख्नुभयो। उहाँले पैसा साट्नेहरूलाई पनि त्यहाँ पत्ता लगाउनुभयो। उहाँले तिनीहरूलाई डोरीको कोर्रा लिएर धपाउनुभयो। युहना 2:16-17 पदमा भनिएको छ, परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी लैजाऊ, मेरो पिताको घर व्यापारको घर नतुल्याऊ। उहाँका चेलाहरूलाई यो लेखिएको कुरा याद भयो, तपाईँको घरको जोसले मलाई खाइहाल्नेछ। मित्र, यी मानिसहरू धार्मिक थिए र कमिला जतिकै धेरै व्यस्त थिए, तर मित्र, तिनीहरू कमिला जतिकै धार्मिक कार्यमा व्यस्त रहे तापनि वास्तवमा तिनीहरू परमेश्वरबाट टाढा थिए। आगे पद 10 भनिएको छ, उपवास बसिकन जब म रोएर मेरा प्राणलाई चेताएँ, त्यही चाहिँ मलाई अभिशाप भयो। जब उहाँ उपवास बस्नुहुन्थ्यो र रुनुहुन्थ्यो, उहाँका भाइहरूले यसको लागि उहाँलाई मजाक गर्थे, गिल्ला गर्थे, खिल्ली उडाउँथे। यही नै यो पदले भन्न खोजेको हो। अनि पद 11 भनिएको छ, जब मैले भाङ्राको लुगा लगाएँ, तब म तिनीहरूका निम्ति एउटा उखान बने। तपाईँलाई थाहा छ कि त्यस बेलाको हितोपदेश के थियो? त्यस बेला उहाँको बारेमा त्यहाँ कलङ्कको हो हल्ला थियो कि उहाँ अवैध पुत्र हुनुहुन्थ्यो भन्ने कुरामा। अनि 12 पदमा भनिएको छ, मूल ढोकामा बस्नेहरू मेरै कुरा गर्छन् औ म मतवालाहरूको गीत बने। मूल ढोकामा बस्नेहरू चाहिँ सहरका उच्च अधिकारीहरू न्यायाधीशहरू थिए। देख्नुभयो, नासरतमा उच्च ओहदाका मानिसहरू पनि उहाँका विरुद्धमा बोल्दथे। नासरत सानो गाउँ थियो जुनले प्रभु येशु ख्रिस्टलाई ग्रहण गर्दैन थियो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। आगे भनिएको छ, म मतवालाहरूको गीत बने। मित्र, जडिया मतवालाहरूले पनि उहाँको बारेमा र उहाँको आमाको बारेमा गन्ध फोहोर कुराहरू गर्थे। यो नै नासरतमा उहाँको जीवन थियो। त्यो असल कुरा थिएन। तपाईँलाई थाहा छ कि उहाँले किन यो सबै सहनुभयो? उहाँ त्यस सहरमा हुर्कनुभयो जहाँ उहाँलाई अवैध छोरा भनियो, ताकि तपाईँ र म परमेश्वरको वैद्य पुत्र बन्न सकौँ। युहन्ना 1:12 पदमा भनिएको छ, जसले प्रभु येशु ख्रिस्टलाई विश्वास गर्दछ, ग्रहण गर्दछ, उनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिएको छ। के यो अद्भुत कुरा होइन र? स्वर्गीयमा कोही पनि हुने छैन कि यस फुच्चे मानिसतिर औँला ठहराएर भन्नेछ, ऊ परमेश्वरका पुत्र होइन। त्यहाँ कोही पनि हुने छैन। तपाईँलाई थाहा छ किन? किनभने परमेश्वरको पुत्रले त्यो मेरो निम्ति बोक्नुभयो। उहाँले मेरा पापहरूको लागि दण्ड तिर्नुभयो र हामीलाई, मलाई, तपाईँलाई परमेश्वरको पुत्र बनाउनुभयो। आगे 13 मा भनिएको छ, तर मेरो चाहिँता हे परमेश्वर, तपाईँ खुसी भएको बेलामा मेरो प्रार्थना तपाईँतिर छ। हे परमेश्वर, आफ्नो करुणाको प्रचुरतामा, तपाईँको उद्धारको सत्यतामा मलाई उत्तर दिनुहोस्। यो पद दोस्रो कुरन्थी 6:2 मा उद्धृत गरिएको छ, जुनले हामीलाई भन्छ, किनभने उहाँ भन्नुहुन्छ, खुसी भएको समयमा मैले तिम्रो कुरा सुने, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिए। हेर, ग्रहण योग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ। अमित्र, सुसमाचार रेकर्डहरूले हामीलाई भन्दछ कि हाम्रा प्रभुले प्रार्थना गर्नुभयो, तर यो भजनले हामीलाई भन्छ कि उहाँले के प्रार्थना गर्नुभयो। आगे 14:19 मा भनिएको छ, मलाई भासबाट छुटाउनुहोस्, मैले डुब्न नपरोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट म छुटौँ, पानीको बाढले मलाई नल्याओस्, गहिरो पानीले मलाई नलियोस्, र खाल्डाले त्यसको मुख ममाथि नथुनुहोस्। हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, किनकि तपाईँको करुणा उक्तम छ, आफ्नो कोमल कृपाको प्रचुरता अनुसार मतर्फ फर्कनुहोस्, तपाईँको मुख आफ्नो दासदेखि नलुकाउनुहोस्, किनकि म दुःखमा छु, मलाई झट्टै उत्तर दिनुहोस्, मेरो प्राणकै नजिक आएर त्यसलाई छुटाउनुहोस्, मेरा शत्रुहरूका कारणले मलाई मोल तिरेर छुटाउनुहोस्, म माथिको हकी, मेरो शर्म र मेरो अनादर तपाईँले थाहा पाउनुहुन्छ, मेरो विरोधीहरू सबै तपाईँकै सामने छन्। मित्र, हामी उहाँको खिन्नताको, वेदनाको देख्छौँ, तर उही समयमा छुटकारा र विजयको उहाँको भरोसा पनि। न गहिराईले न खाल्डोले उहाँलाई केही गर्न सक्छ, उहाँ ती दुःखबाट छुटकारा पाउनुभयो। अनि निम्न 2 पदहरूले क्रुसमा प्रभुका अन्धकार घडीहरूको बताउँछ। 20:21 मा भनिएको छ, गालीले मेरो मन छिया छिया भएको छ, म ज्यादै बिरामी भएको छु, कसैले मलाई ठिटाउँछ कि भनेर मैले हेरे, तर कोही भएन, र सान्त्वना दिनेहरू पनि तर भेटाइन, तिनीहरूले मलाई खानालाई पित्त पनि दिए, र मेरो तिर्खा मेटाउनलाई तिनीहरूले मलाई सिर्का दिए। मित्र, अहिले यो उहाँको अभिशापयुक्त प्रार्थना हो, जुन पद 22 मा रेकर्ड गरिएको छ। यहाँ भनिएको छ, तिनीहरूका टेबल तिनीहरूका सामने पासो झैँ भइहालोस्, र तिनीहरूका मेलमिलापका वरिपरि चाहिँ धराप जस्तै होस्। यो पाउलद्वारा रोमीहरूलाई लेखिएको पत्रमा उद्धृत गरिएको छ। रोमी 11:9-10 मा भनिएको छ, दाउद भन्छन्, तिनीहरूको भोज पासो र धराप र ठेस लाग्ने ढुङ्गा र तिनीहरूलाई बदला लिने कुरो होस्, तिनीहरूका आँखा नदेख्नलाई धमिला हुन्, औ तिनीहरूका पिठ्यौँ चाहिँ सधैँ निहुराइदिनुहोस्। यसपछि आगे पद 25 मा भनिएको छ, तिनीहरूको छाउनी उजाड भइजाओस्, तिनीहरूका पालहरूमा कोही नबसोस्। यो पत्रुसद्वारा प्रेरित 1:2 मा यहुदा इस्करियोतीको प्रसङ्गमा उद्धृत गरेको छ। पद 26:28 मा भनिएको छ, किनकि जसलाई तपाईँले हिर्काउनुभयो त्यसलाई नै तिनीहरूले खेदो गर्छन्, र जसलाई तपाईँले घायल पार्नुभयो त्यसको पीडाको तिनीहरू चर्चा गर्छन्। तिनीहरूका अधर्ममा अधर्म थपिदिनुहोस्, र तिनीहरू तपाईँको धार्मिकतामा आउन नपाउन्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटियोस् र धर्मात्माहरूका साथमा नलेखियोस्। अहिले यो भजन स्तुति प्रशंसाको महिमित गीतसँग अन्त हुन्छ। पद 30 मा भनिएको छ, स्तुति गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, धन्यवाद चढाएर म उहाँको प्रशंसा गर्नेछु। अनि 34 पदमा भनिएको छ, स्वर्गीय र पृथ्वीले उहाँको प्रशंसा गरून्, समुद्र र तिनमा चलहल गर्ने सबैले पनि। ओ, यो कस्तो हालेलुया कोरस हुनेछ जब हरेकले उहाँलाई स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि हामी अर्को 70 अध्यायमा पनि लागिहालौँ। यहाँ हामी देख्छौँ छुटकाराको लागि तत्काल तीव्र पुकार। यो सुन्दर सानो दाउदको भजन हो। यहाँ खालि 5 पदहरू मात्र छ। भजन संग्रह 70:1 मा भनिएको छ, हे परमेश्वर, मलाई झट्टै छुटाउनुहोस्, हे परमप्रभु, मलाई सहायता गर्नलाई आतुरी गर्नुहोस्। यो तत्काल सहायताको लागि पुकार हो, मलाई यो मनपर्छ। अनि पद पाँचमा भनिएको छ, तर म दुखी र दरिद्र छु, म कहाँ चाँडै आउनुहोस् हे परमेश्वर, तपाईँ नै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ, हे परमप्रभु ढिलो नगर्नुहोस्। म पनि त्यो दुखी र दरिद्र वर्गमा पर्दछु र उहाँ मलाई यो कुरा थाहा पाएको चाहनुहुन्छ कि उहाँ मेरो सहायक र छुटकारा दिनेवाला हुनुहुन्छ। मेरो मित्र, परमेश्वर गरिब दुखी र दिनको लागि हुनुहुन्छ अनि उहाँ यो दिनमा हाम्रा सहायक हुनुहुन्छ। यसपछि 71 अध्यायतिर पनि लागिहालौँ। यो भजन चाहिँ वृद्ध उमेरको भजन हो। सम्भवत यो भजनको लेखक दाऊद थिए र यो भजन लेख्दा तिनी वृद्ध अवस्थामा थिए। 71 अध्याय 4 र 5 पदमा भनिएको छ, हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अधर्मी र निर्दय मानिसको हातबाट छुटाउनुहोस्, किनकि हे परमप्रभु तपाईँ मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखि नै तपाईँ मेरो भरोसा हुनुहुन्छ। उसले प्रार्थना गर्दछन् र भरोसा गर्दछन् परमेश्वरमा। अनि 9 पदमा भन्छन्, बुढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्। यो भजन वृद्धहरूको लागि सुन्दर भजन हो। अनि 14 देखि 16 पदमा भनिएको छ, तर म चाहिँ निरन्तर आशा गरिरहनेछु, औ ज्यादा र अझै ज्यादा तपाईँको प्रशंसा गर्नेछु, मेरो मुखले तपाईँको धार्मिकता र तपाईँबाट हुने उद्धारको विषयमा दिनभरि बोल्नेछ, किनकि त्यसको संख्या मलाई थाहा छैन। परमप्रभु परमेश्वरको शक्तिशाली कार्य लिएर म आउनेछु, म तपाईँको मात्र धार्मिकताको प्रशंसा गर्नेछु। अहिले वृद्ध उमेरको प्रसङ्गमा अर्को पदको ध्यान दिनुहोस्। 18 पदमा भनेको छ, हे परमेश्वर, म बुढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईँको सामर्थ र शक्तिको घोषणा गर्न सक्दिनँ। मित्र, यदि तपाईँ वृद्ध मानिस हुनुहुन्छ भने म तपाईँलाई यो भन्न चाहन्छु, खिन्न नहुनुहोस्, निराश नहुनुहोस्। परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन र त्याग्नु हुने छैन, उहाँ तपाईँसँग हुनुहुन्छ। यसपछि 22 र 23 पदमा भनिएको छ, हे मेरा परमेश्वर, तपाईँको सत्यतालाई म बिना बजाएर पनि प्रशंसा गर्नेछु, सितार बजाएर म तपाईँको प्रशंसा गर्नेछु, हे इसरायलका पवित्र जन। तपाईँको स्तुति गाउँदा मेरो ओठ र तपाईँले छुटाउनु भएको मेरो प्राण ज्यादै रमाउनेछ। मित्र, जब तपाईँ वृद्ध हुँदै जानुहुन्छ, हाम्रा कष्टहरू दरदरको बारेमा कुरा नगरौँ, बरु प्रभुमा आनन्द र हर्ष हुनुहोस् र उहाँको स्तुति प्रशंसा गाउनुहोस्। अनि 24 पदमा भनिएको छ, मेरो जिब्रोले तपाईँको धार्मिकताको विषयमा दिनभरि कुरा गर्नेछ, किनकि मेरो हानि गर्ने खोज्नेहरू शर्माएर अन्ध्यारो मुख लाएका छन्। मित्र, यहाँ यो विशेष गरेर वृद्ध मानिसको निम्ति अति नै सुन्दर भजन हो। त्यसपछि भजन 72 अध्यायतिर पनि प्रवेश गरौँ। यहाँ हामी देख्छौँ राजा र राज्य आइरहेको छ। यो भजनलाई सुलेमानको भजन भनिँदछ। आलोचकहरू भन्छन् कि यो भजन सुलेमानले लेखे, तर म यो विश्वास गर्दिनँ, किनभने निष्कर्षको पदले यो भन्छ, सुन्नुहोला, यसीको छोरा दाउदका प्रार्थनाहरू समाप्त भयो। मलाई लाग्छ यो दाउदको भजन हो जुन उसको छोरा सुलेमानको लागि उसले लेखेथे। यो भजनले त्यो खण्डलाई अन्त गर्दछ जुनलाई हामी भजनहरूको प्रस्थान खण्डको भन्दछौँ। प्रस्थानको पुस्तक पवित्र वासस्थानमा परमेश्वरको महिमाले भरिएको तथ्यको उल्लेख गर्दै अन्त हुँदछ र यो अगमबाडिक भजन हो जुन मसीह स्वयं आउनुहुनेछ र पृथ्वीमा आफ्नो महिमित राज्यको स्थापित गर्नुहुनेछ। यो कुराको ध्यान दिउँ कि उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ। भजन सङ्ग्रह 72 अध्याय 1 र 2 पदमा भनिएको छ, राजालाई तपाईँको न्यायको वचन दिनुहोस् हे परमेश्वर, र राजकुमारलाई चाहिँ तपाईँको धार्मिकता। उसले तपाईँको प्रजालाई धार्मिकतामा र तपाईँका गरिब जनहरूलाई न्याय सता इन्साफ गरून्। मित्र, साथै पद 7 मा हेरौँ, यहाँ यस प्रकार लेखिएको छ, उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ र जुन रहन्जेल प्रशस्त शान्ति रहनेछ। मित्र, कुनै दिन प्रभु येशूले धार्मिकतामा शासन गर्नुहुनेछ। यो भजनले उहाँको महिमित राज्यको वर्णन गर्दछ। अनि पद 17 देखि 19 मा भनिएको छ, 72 अध्यायकै 17 देखि 19 मा, उसको नाउँ सदा रहिरहनेछ, उसको कीर्ति सूर्य झैं निरन्तर रहनेछ, र मानिसहरू उसमा आशीर्वादी हुनेछन्, सारा जातिहरूले उसलाई आशीर्वादी भन्नेछन्। परमप्रभु इसरायलका परमेश्वर धन्यका हुन्। उहाँले मात्र उदयको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदा सर्वदै धन्यको होस्। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन, आमेन। यो स्पष्ट छ कि परमेश्वरले दाऊदलाई राज्यको र ख्रीष्टको शासनको महान यो दर्शनको दिनुभयो। त्यस बेला सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरिनेछ। यसकै लागि दाऊदले 20 मा प्रार्थना गरेथे। दाऊद भन्छन्, मेरा प्रार्थनाहरू समाप्त भए। जुन कुराको दाऊदले प्रार्थना गरे त्यसको साकार गरिनेछ।
यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 ला
श्रोता, हामी तपाईँको पत्रको बाटो हेरेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउनुहोस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 3-2 बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल अनि भारतमा। कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@twr.in।
हामीलाई साथमा उनको स्वर्गीय विषयमा न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 ला
छोड्नु छ परदेशलाई।